जुमा 9 फरवरी सैरबीन के साथ उमर आफरीदी का सलाम। अमरीकी बाजार हिस्स में कीमतें गिरने की वजह से मशरक बईद की तमाम स्टॉक मार्केटों में संगीन गिरावट। सबसे ज्यादा नुकसान चीन में हुआ। तजियाकार ने कहा,
कुछ $800 बिलियन में स्टॉक का वैल्यू गायब हो गया, खत्म हो गया है, जो काफी बड़ा नुकसान है, 2 साल में सबसे ज्यादा है।
तफसील अहम आलमी खबरों के बाद।
ये BBC उर्दू सर्विस है, तहमीना कुरैशी से खबरें सुनिए। अमरीकी मईशत के उतार चढ़ाव के बाद अब एशिया की स्टॉक मार्केट्स में भी मंदी का रुझान देखने में आ रहा है। आज कारोबार के आगाज पर लंदन स्टॉक मार्केट फुटसी के 100 इंडेक्स में 4% कमी वाकई हुई है, जबकि सबसे ज्यादा नुकसान चीन में हुआ है। अमरीका के बाजार हिस्स में मंदी का रुझान नई नौकरियों के हवाले से जारी होने वाले एदादोशुमार के बाद हुआ। तवक्को की जा रही है कि हुकूमत महंगाई की शरह में मुमकिन इजाफे के बायस मईशत को मजीद मुस्तहकम करने के लिए सूद की शरह में इजाफा करेगी। इसी खदशे के बायस स्टॉक मार्केट में मंदी देखने में आ रही है। याद रहे कि अमरीका में वफाकी हुकूमत का रवां साल में दूसरा शटडाउन जारी है। पाकिस्तान के सुप्रीम कोर्ट ने इस्लामाबाद हाई कोर्ट और सिंध हाई कोर्ट के चीफ जस्टिस को हुक्म दिया है कि वो जाली डिग्रियां बेचने वाली कंपनी के मालिकान के खिलाफ दर्ज होने वाले मुकदमात का फैसला 2 से 3 हफ्तों में सुना दें। इस्लामाबाद से शहजाद मलिक।
चीफ जस्टिस मियां साकिब निसार की सरबराही में सुप्रीम कोर्ट के 2 रुकनी बेंच ने जारी डिग्रियों से मुतल्लिक आज खुद नोटिस की समाअत की। समाअत के दौरान FIA के सरबराह ने जारी डिग्रियों के बारे में अब तक की जाने वाली तहकीकात की रिपोर्ट अदालत में पेश की। अदालत को बताया गया कि एग्जैक्ट कंपनी सन 2006 में सिक्योरिटी एंड स्टॉक एक्सचेंज कमीशन में रजिस्टर हुई थी, जिस पर चीफ जस्टिस ने रिमार्क देते हुए कहा कि अगर ये साबित हुआ कि इतने अरसे से लोगों के साथ तालीम के नाम पर फ्रॉड किया जा रहा है तो फिर जिम्मेदारों के खिलाफ सख्त कार्रवाई होगी। सुप्रीम कोर्ट ने एग्जैक्ट कंपनी के मालिक शुएब शेख समेत 7 मुलजमान की तरफ से यकीन दहानी के बाद उनका नाम में डालने से मुतल्लिक अपना हुक्म वापस ले लिया।
पाकिस्तान में इस्लामाबाद हाई कोर्ट ने सेक्रेटरी दिफा को हुक्म दिया है कि वो अदालत में तहरीरी जवाब जमा करवाएं कि इस्लामाबाद और रावलपिंडी के संगम पर वाक़े फैज़ाबाद में धरने के शुरुका और हुकूमत के दरमियान तय पाने वाले मुआहदे में आर्मी चीफ का नाम कैसे इस्तेमाल हुआ। तफसील के साथ उबैद मलिक।
फैज़ाबाद धरना केस की समाअत के दौरान इस्लामाबाद हाई कोर्ट के जज जस्टिस शौकत अजीज सदीकी ने रिमार्क्स देते हुए कहा कि वजारत दिफा के ओहदेदार अच्छी इंग्लिश बोलते हैं लेकिन हमें 4 जुमले लिख कर देने के लिए तैयार नहीं हैं। अदालत ने सिविलियन खुफिया इदारे इंटेलिजेंस ब्यूरो के सरबराह को उस ऑडियो टेप के बारे में जामع रिपोर्ट पेश करने का हुक्म दिया है जो सोशल मीडिया पर वायरल हुई है, जिसमें एक फौजी अफसर अपने मातहत अफसर से फैज़ाबाद धरने के बारे में गुफ्तगू कर रहा है। अदालत का कहना था कि अगर अगले 2 रोज में इस बारे में रिपोर्ट जमा न करवाई गई तो IB के सरबराह के खिलाफ तोहीन अदालत की कार्रवाई अमल में लाई जाएगी।
अफगानिस्तान के सदर डॉक्टर अशरफ गनी ने गैर मामूली तौर पर समाजी राबते की वेबसाइट ट्विटर पर पाकिस्तान के दारुल हुकूमत इस्लामाबाद में जारी पख्तून कबाइल के एहतजाज को तारीखी करार देते हुए उसकी भरपूर हिमायत की है। उनके मुताबिक इस एहतजाज का मकसद खित्ते के लोगों को इंतहा पसंदी और दहशतगर्दी के खिलाफ मुतहरिक करना है। बरतानवी खबर रसां इदारे रॉयटर्स ने म्यांमार में रोहिंग्या अफराद के कत्लोआम की तफसीलात अफशां की हैं। ये तफसीलात म्यांमार में रॉयटर्स के 2 सहाफियों को गिरफ्तार करने के बाद जारी की गई हैं, जो देहातियों और सिक्योरिटी अहलकारों के इंटरव्यू और तस्वीर के जरिए 10 अफराद के कत्ल के सबूत जमा कर रहे थे। मजीद बताएंगी नादिया सुलेमान।
म्यांमार की हुकूमत ने कुछ अर्सा पहले सहाफियों को ऑफिशियल सीक्रेट्स एक्ट के खिलाफ वर्जी करने के इल्जाम में गिरफ्तार किया था और अब उन्हें मुकदमे का सामना है। उनकी गिरफ्तारी के बाद से यह कयास आरई की जा रही है कि वो किसी बहुत ही अहम खबर की तफ्तीश कर रहे थे, जबकि रॉयटर्स के मुताबिक इन सहाफियों ने गुज़िश्ता साल म्यांमार की रियासत रखाइन में रोहिंग्या अफराद के गैर कानूनी कत्ल के सबूत पेश किए थे। रॉयटर्स ने ये तफसीलात शाये करने का फैसला किया है ताकि वो अपने दावे को साबित कर सकें कि दोनों सहाफी जिस खबर पर काम कर रहे थे वो वाज तौर पर आलमी मफाद में थी।
अमरीकी हुकाम ने दावा किया है कि शाम में कुर्द जंगजुओं ने 2 बरतानवी शहरियों को गिरफ्तार किया है जो दहशतगर्द तंजीम दौलत इस्लामिया के बीटल्स नामी एक खतरनाक सेल के रुकन हैं। फरान रफी।
हुकाम ने कहा है कि दोनों अफराद को अमरीकी हमायत याफ्ता सीरियन डेमोक्रेटिक फोर्स ने गिरफ्तार किया है। उनकी शिनाख्त 34 साल अलेक्जेंड्रा कोटे और 29 साल अल शाफी अल शेख के तौर पर हुई है। ये सेल के आखिरी 2 मेंबर्स थे। सेल के बाकी 2 मेंबरान का ताल्लुक लंदन से था। अहलकारों के बातचीत करने के अंदाज की वजह से सेल को बीटल्स कहा जाता था। अमरीकी हुकाम के मुताबिक बीटल सेल ने कम से कम 27 मगरबी शहरियों का सर कलम किया था, जिनमें अमरीकी सहाफी जेम्स फॉली भी शामिल हैं। بیٹل سیل کا سربراہ مبینہ طور پر محمد اموازی تھا جو جہادی جان کے نام سے مشہور تھا. وہ 2015 میں شام میں فضائی حملے میں ہلاک ہو گیا تھا.
لیبیا کے شہر بنغازی میں جمعے کی نماز کے وقت ایک مسجد میں دھماکہ ہوا جس میں 3 افراد کے ہلاک ہونے کی اطلاعات ہیں. جبکہ افغانستان میں امریکی افواج کا کہنا ہے کہ شمالی صوبے بدخشاں میں عسکریت پسندوں کے ٹھکانوں پر فضائی حملے کیے گئے ہیں. امریکی افواج کی جانب سے جاری ہونے والے بیان میں کہا گیا ہے کہ فضائی حملوں میں طالبان کے ٹریننگ کیمپس کو نشانہ بنایا گیا ہے. یہ بی بی سی اردو سروس ہے.
حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی کی اردو نشریات میں سن رہے ہیں. صوبہ خیبر پختونخوا کے ضلع مردان میں مشال خان قتل میں 31 افراد کی سزاؤں کے خلاف ریلی. 3 طلاق کے مسئلے پر اسلامی نظریاتی کونسل کے نئے سربراہ کا کیا موقف ہے؟ اس کے علاوہ دوسرے موضوعات اور ہفتہ وار فیچر کھیل کے میدان سے بھی پروگرام میں شامل ہے. پہلے سیربین کا بڑا اور اہم موضوع. امریکہ کی سٹاک مارکیٹس یا بازار حصص گزشتہ چند روز سے اتار چڑھاؤ کا شکار ہیں اور اس کے اثرات اب ایشیائی مارکیٹوں پر بھی پڑ رہے ہیں. جمعے کی صبح کاروبار کے آغاز پر برطانیہ میں بھی حصص کی قیمتوں میں کمی دیکھنے میں آئی. تاہم اس کا تناسب امریکہ اور ایشیا کی سٹاک مارکیٹس کے مقابلے میں قدرے کم رہا. بی بی سی کے نامہ نگاروں کے مراسلوں پر مبنی خلاصہ نادیہ سلیمان کی زبانی.
گزشتہ چند روز سے امریکہ کے حصص بازار میں جاری اتار چڑھاؤ کے بعد اب ایشیا کی سٹاک مارکیٹس میں بھی مندی کا رجحان نظر آ رہا ہے. آج کاروبار کے آغاز پہ لندن سٹاک مارکیٹ فٹسی میں 100 انڈیکس 3.22 پوائنٹس یعنی 0.4% نیچے آئی ہے. امریکہ کے حصص بازار میں مندی کا رجحان اس وقت شروع ہوا جب نئی نوکریوں کے حوالے سے جاری ہونے والے اعداد و شمار کے بعد یہ قیاس آرائیاں ہونے لگیں کہ معیشت کو مزید مستحکم کرنے کے لیے حکومت شرح سود میں امید سے زیادہ اضافہ کر سکتی ہے. اس کے علاوہ سرمایہ کاروں کو اس خدشے کا بھی سامنا رہا کہ حکومت کی جانب سے پیش کیے جانے والے بجٹ میں اخراجات کی مد میں ممکنہ اضافے کے باعث افراط زر کی شرح بڑھ سکتی ہے, اور اس خدشے کے بعد اسٹاک مارکیٹس میں اس کے منفی اثرات نظر آنا شروع ہو گئے. جمعرات کے روز امریکہ میں ڈاؤ جونز اور ایس این پی میں ہونے والی مندی کے بعد یہ مارکیٹس جنوری میں مجموعی طور پر 10% نیچے آئی ہیں. وائٹ ہاؤس کے ترجمان راج شاہ کہتے ہیں کہ امریکی مارکیٹ کے اتار چڑھاؤ پر امریکی صدر کو بھی تشویش ہے, تاہم معیشت کی کامیابی کو طویل مدتی نتائج پہ ہی جانچا جا سکتا ہے.
وائٹ ہاؤس کے دیگر افراد کی طرح صدر بھی معیشت کے طویل المدتی اقتصادی آشاریوں کے حوالے سے فکر مند ہیں. تاہم طویل المدتی تناظر میں دیکھا جائے تو بنیادیں مضبوط ہیں. ایک بار پھر کہوں گا کہ روزگار کے مواقع یا لیبر مارکیٹ انتہائی مستحکم ہے اور بے روزگاری کم ترین 1.1% تک آ چکی ہے. ہم نے جمعے کے روز پہلی بار تنخواہوں میں اضافہ دیکھا. نہیں پہلی بار نہیں بلکہ یوں کہوں گا کہ قریباً گزشتہ 8 یا 9 سالوں میں کمپنیوں کی آمدن کا تناسب پہلی بار کافی بلند رہا.
امریکہ میں جمعرات کے روز ڈاؤ جونز 4.2% کمی کے ساتھ 23,860 کے لیولز پر بند ہوئی, جبکہ ایس این پی 500 انڈیکس 3.8% کمی کے ساتھ بند ہوئی. جس کے بعد آج کاروباری اوقات کے دوران ایشیائی سٹاک مارکیٹس میں بھی مندی کا رجحان رہا, اور جاپان کی نکائے 225 شیئر انڈیکس 2.3% نیچے آئی, جبکہ چین کی شنگھائی کمپوزٹ میں 4.1% کمی دیکھنے میں آئی. معاشی ماہرین کے مطابق ایشیائی مارکیٹس میں مندی اس وقت تک برقرار رہ سکتی ہے جب تک امریکہ کے حصص بازار مندی کا شکار رہیں گے.
بی بی سی کے نامہ نگاروں کے مراسلوں کے خلاصے کے ساتھ یہ تھیں نادیہ سلیمان. عالمی بازار حصص میں مندی کا سب سے زیادہ اثر چین میں دیکھنے میں آیا ہے. میں نے بیجنگ میں ٹائمز آف انڈیا کے نامہ نگار سیبل داس گپتا سے پوچھا کہ چین کے بازار حصص میں نقصان کا کل حجم کتنا ہے.
یہاں جو رپورٹ ہمیں مل رہے ہیں اس حساب سے 4% کا گراوٹ آئی ہے ایک ہی دن میں. کچھ 800 بلین ڈالر اتنا پیسہ, اتنے سٹاک کا ویلیو غائب ہو گیا, ختم ہو گیا ہے. تو کافی بڑا نقصان ہے, 2 سال میں سب سے زیادہ ہے.
اچھا, تو یہ مشرق بعید یا فار ایسٹ جو دوسرے سٹاک ایکسچینجز ہیں, سنگاپور ہے یا کوریا میں جو ہے یا اس طرح کے اور اس ریجن کے اندر, ان میں کتنا نقصان آیا ہے ٹوٹل مجموعی طور پہ؟
ٹوٹل تو फिलहाल इस वक्त आंकड़े नहीं दिखाए जा सकते हैं क्योंकि सारे कंट्रीज के एक साथ एक एक करके आ रहे हैं, लेकिन बहुत भयानक नुकसान हुआ है और अलग अलग एरियाज में अलग अलग प्रकार के नुकसान हुए हैं। जैसे प्रॉपर्टी कंपनीज का नुकसान दुबई में हुआ है और इलेक्ट्रॉनिक्स कंपनी का साउथ कोरिया में हुआ है, चीन में सारे कंपनीज को नुकसान हुआ है, इंडिया में बहुत भयानक नुकसान हुआ है। तो ये सारे के सारा काफी हद तक इंटरनेशनल मार्केट अमेरिका में जो हुआ है उसका असर है।
तो सबल दास गुप्ता जी, जो तज्जियाकार हैं, इकोनॉमिक एनालिस्ट जो हैं, इक्तिसादियात के जो माहिर हैं, उनके क्या कंसर्न्स हैं, क्या उनके खदशात हैं, और फिर ये कि चीन का जो पैसा लगा हुआ है बाहर, जो इन्वेस्टमेंट है दूसरे मुल्कों पे, क्या उस पर कोई इसका असर पड़ेगा?
सबसे बड़ा असर जो हो रहा है वो चीनी कंपनी जो न्यूयॉर्क स्टॉक एक्सचेंज और नैसडैक में जो लिस्टेड है वहाँ वो पछाड़ खा गई है, उसका असर शंघाई और शेंज़ेन के स्टॉक एक्सचेंज में दिखाई दे रहा है। तो आने वाले दिनों में यूएस का स्टॉक मार्केट जैसे सोमवार को क्या रुख लेता है उसके ऊपर निर्भर रहेगा कि चीनी स्टॉक मार्केट का क्या असर होगा। लेकिन चीन का नुकसान शंघाई और शेंज़ेन तक सीमित नहीं है, ज्यादातर दूसरे मुल्कों में ये नहीं होती बात, क्योंकि चीन के इतने सारे कंपनीज इतने बड़े बड़े चेहरे में न्यूयॉर्क में और नैसडैक में लिस्टेड है, तो वो जो नुकसान है वो डबल नुकसान है चीन के लिए। और काफी हद तक चीन का जो इन्फ्लुएंस है, दबदबा है अमेरिका में, उस पर भी कुछ कमी आ जाएगी।
तो उसकी जो सरमायाकारी है, जो इन्वेस्टमेंट है चीन से बाहर, चीन की गवर्नमेंट की, क्या उसमें भी असर होगा, उसमें भी कमी आ सकती है?
ज्यादातर पछाड़ खाई है चीन के प्राइवेट कंपनी, क्योंकि लिस्टिंग ज्यादातर प्राइवेट कंपनियों ने किया है। जहां तक सरकारी कंपनी का सवाल है, वो लोग थोड़े लिस्टिंग करते हैं, जैसे 2% या 5% या 10% लिस्टिंग करते हैं, बाकी नहीं करते हैं, क्योंकि चीन के अलग अलग गवर्नमेंट के जो मिनिस्ट्रीज हैं, डिपार्टमेंट्स हैं, वो उसके मालिक है, तो वो ज्यादातर स्टॉक मार्केट में कम है। इसलिए नुकसान प्राइवेट कंपनियों को हुआ है, और ऐसे वक्त पे हुआ है जब प्राइवेट कंपनी वैसे ही बहुत बुरी हालत में थी, क्योंकि शी जिनपिंग की सरकार ज्यादातर स्टेट रन कंपनीज या सरकारी कंपनीज को सपोर्ट कर रही है 2 साल से, क्योंकि यही कंपनीज हैं जो बेल्ट एंड रोड और दूसरे प्रोग्राम को आगे बढ़ा रही है। तो इसलिए उनके लिए, प्राइवेट कंपनीज के लिए चीन में दोनों तरफ से मार खाई है, और काफी अमेरिकन और ब्रिटिश कंपनीज जो प्राइवेट कंपनियों के साथ हाथ मिलाए हुए हैं, साथ में बिजनेस कर रहे, उनको भी उसका नुकसान उठाना पड़ेगा।
अच्छा, एक ये खबरें आ रही थी बीच में, कुछ लोगों का ये कहना था कि पेट्रो युआन, जो चाइना की युआन करेंसी है, उसको पेट्रो के साथ मिला के वो एक करेंसी लाना चाह रहा है चीन, और उसका मकसद यह है कि जो डॉलर की इजारादारी है, जो मोनोपोली है पेट्रोलियम में, उसको वो ख़त्म करे। तो ये बताइए कि ये जो अब मंदी आई है, ये जो डाउनफॉल आया है स्टॉक मार्केट में, क्या इसका किसी तरह ताल्लुक पेट्रो युआन से बनता है?
कि पेट्रो युआन एक नया स्कीम, एक नया ऑयल प्राइसिंग मैकेनिज्म चीन शुरू कर रही है। आज तक जितने ऑयल प्राइसिंग मैकेनिज्म है सबके सब यूएसडी में है, यूएस डॉलर में है। ये रेनमिनबी में करना चाहती है कि दुनिया का वन ऑफ द बिगेस्ट बायर्स ऑफ ऑयल है इंडिया और चाइना, दुनिया का बहुत बड़े बायर्स है तेल के। अब ये इसमें चीन अगर सारे सेटलमेंट रेनमिनबी में या युआन में करने लगी तो धक्का तो डॉलर पर पहले पड़ेगा, और ये मार्च महीने में वो लोग ला रहे थे, तो इस पर कुछ असर तो पड़ेगा इस मंदी के चलते कुछ हद तक। लेकिन चीनी मार्केट अगर सरकार ने चाहा तो बहुत जल्दी रिकवर भी हो सकता है। हमने देखा है करेंसी मार्केट गिरती है तो सरकार बीच में आके मदद करती है तो खड़ी हो जाती है। तो ये देखना है कि आने वाले दिनों में सरकार आके इनको मदद करती है मार्केट को, या फिर मार्केट को नॉर्मल तरीके से सिखने को कहती है।
तो ये अब हम कह सकते हैं कि इस वक्त जो मंदी आई है, इस वक्त जो गिरावट आई है, वो निजी शोबे में, प्राइवेट सेक्टर में आई है। चीन का जो सरकारी शोबा है, जो स्टेट का के फाइनेंसेस हैं, वो ज़्यादा मुतासिर नहीं होंगे।
नहीं, बहुत ज्यादा नहीं होंगे क्योंकि वो स्टॉक मार्केट में कम लिस्टेड है।
बीजिंग से ये थे टाइम्स ऑफ इंडिया के नामनिगार सेवल दास गुप्ता। सवाल यह है कि बाजार हिस्स का उतार चढ़ाव और बुहरान दूसरे मालियाती शोबों पर किस तरह असरअंदाज होता है। मैंने पाकिस्तान में आरिफ हबीब ग्रुप के डायरेक्टर असन मेहनती से पहले तो ये पूछा कि बाजार हिस्स में मंदी आम आदमी को किस तरह मुतासर करती है।
देखिए, इसके आम आदमी के साथ जाहिर है वो बहुत सारा बहुत बड़ा लिंक है इसका। जैसे अगर आप देखें कि दुनिया भर की जो स्टॉक मार्केट है उसमें अगर करेक्शन आता है तो जाहिर है उसका उसका जो इम्पैक्ट है वो इन्वेस्टमेंट जो भी की जाती है, बैंक्स की इन्वेस्टमेंट होती है, इसमें म्यूचुअल फंड्स की होती है, इसके अंदर इन्वेस्टर्स होते हैं, रिटेल इन्वेस्टर्स होते हैं, उनकी इन्वेस्टमेंट होती है। तो ये इन्वेस्टमेंट जाहिर है उसकी वैल्यू अगर कम होती है तो आम आदमी अगर इन्वेस्टमेंट कर रहा है इन मार्केटों में, बैलून अकवामी मार्केटों में, तो इनकी जो वैल्यू होती है, इन्वेस्टमेंट की वैल्यू होती है, उसमें कमी आ जाती है। तो जाहिर है एक तो ये एस्पेक्ट है, दूसरा ये कि ये मालियाती इदारे अगर नुकसान करते हैं तो ये फिर एम्प्लॉयमेंट, जो मुल्क की एम्प्लॉयमेंट है उस पर भी नेगेटिव इनका असर पड़ता है। तो आई थिंक कि इसका जो इम्पैक्ट है बड़े इन्वेस्टर पे भी पड़ता है, इसका इम्पैक्ट फिर लॉन्ग रन के अंदर जो इन्वेस्टमेंट इन्वायरमेंट होता है एक मुल्क का उस पर जो है ओवरऑल इसका असर पड़ता है, शुरू में बड़े इन्वेस्टर पर और फिर बाद में छोटे इन्वेस्टर।
अच्छा, बाज़ मगरबी माहिरीन ये कह रहे हैं कि इस बहरान में या ये जो मंदी आई है इसमें बिल्कुल वैसी अलामतें जाहिर हो रही हैं जैसे कि 1987 में बहरान आया था, उस तरह के आसार नज़र आ रहे हैं। तो आपका जो तजर्बा है वो क्या कहता है?
देखिए, कबल वक्त है क्योंकि जाहिर है एक दिन हमने एक फॉल देखा था मार्केट में, लेकिन जो है वो उसके बाद अगले ही दिन मार्केट जो है इंटरनेशनल मार्केट जो है उन पे रिकवरी देखी गई। तो आई थिंक के उसको एक दो या तीन दिन जो है 1987 के बहरान से उसको आप कंपेयर नहीं कर सकते अनटिल लेस के कोई ट्रेंड लाइन मार्केट में आ जाए। आई थिंक ये जो पॉलिसी रेट, इंटरेस्ट रेट जो पॉलिसी फेडरल रिजर्व की इंक्रीज करने की जो बात हुई थी उसके बाद जो है वो ये स्टीप फॉल नजर आया है यूएस मार्केट्स के अंदर। बट अगर आप देखें कि उसके बाद जो है इन्हीं मार्केट्स के अंदर जहां पे प्रेशर नजर आया था वहां पे बाइंग दोबारा अगले दिन आ निकली। तो मेरा कहने का मकसद ये है कि इकोनॉमिक ग्रोथ के जो नंबर्स हैं यूएस के या यूएस के जो एम्प्लॉयमेंट नंबर्स हैं, ये जो रिसेंटली जॉबलेस क्लेम्स के नंबर्स हैं वो मुस्बत नंबर्स आए हैं, वो बेहतर नंबर्स आए हैं। तो जाहिर है जहां पर डेटा अच्छा आता है यूएस का और यूएस इकोनॉमिक आउटपुट अगर बेहतर हो जाता है, आपने देखा कि इन्वेंट्री भी यूएस की बेहतर भी है, यूएस की जो है वो प्रोडक्शन भी ऑयल की बेहतर भी है, तो जब बेहतरी की तरफ जब रिजल्ट्स आते हैं तो फिर वहां पर अगर उसकी बेसिस पर अगर कोई करेक्शन आता है तो वो फिर उसका लॉन्ग टर्म उसका इम्पैक्ट नहीं होता और उसको हम 1987 से तो नहीं रिलेट कर सकते क्योंकि मार्केट में रिकवरी भी देखी जा रही है।
अच्छा, जो मौजूदा सदर हैं अमरीका के, ट्रंप साहब, इनके इक्तिसादी पॉलिसी ज़ाहिर है कुछ कदर मुख्तलिफ है। ये जिस नारे के साथ आए कि अमेरिका फर्स्ट और उसमें जो बैरूनी सरमायाकारी है उसके लिए ज़ाहिर है कि ज़्यादा रूल्स रेगुलेशंस की बात हुई, तो क्या उनकी जो पॉलिसीज़ हैं उसका कोई हाथ है इस सूरत हाल में?
उसका बिल्कुल इसमें जो है वो जो है वो इसमें रोल है। इंटरनेशनल मार्केट्स के गिरने का ट्रंप के आने के बाद इनिशियली जो है यूएस डॉलर को वीक रखा गया, लेकिन उसके बाद जब यूरोपियन सेंट्रल बैंक की तरफ से कुछ स्टेटमेंट्स आई और फिर यू नो ब्रिटिश स्टेटमेंट्स भी आई कि ये गैर जरूरी तौर पर जो है यूएस डॉलर को वीक रखा जा रहा है, तो उसके बाद फिर यूएस डॉलर को बढ़ाने के लिए इंटरेस्ट रेट बढ़ाने की पॉलिसी जो है वो चेंज हुई। तो आई थिंक कि इसके अंदर एक मेजर रोल है, नए जो प्रेजिडेंट आए हैं उनका जो है वो रोल रहा था कि इंटरेस्ट रेट्स को कम रखना है और फिर उसके बाद यूएस डॉलर को वीक रखना है। बट अब चूंकि काफी ऐसे कॉम्पिटिटिव इकोनॉमीज की स्टेटमेंट्स आई जिसके बाद जो है तरजीहात को चेंज कर दिया गया और अब यूएस डॉलर जो है एज ए करेंसी स्ट्रॉन्ग हो रहा है।
एहसन मैन साहब, आपने जिक्र किया कि आम आदमी किस तरह से मुतासर हो सकता है इस तरह की सूरत हाल में कि जो आम सरमायाकार है उसकी सरमायाकारी उसके मुनाफे पे असर पड़ सकता है, इसी तरह रोज़गार के मसाइल पैदा हो सकते हैं, लेकिन जो ज़िंदगी के दूसरे शोबे हैं मसलन हाउसिंग या रिहाइश की जो सहूलियात हैं, कमोडिटीज़ हैं या इस तरह के दूसरे शोबे, क्या वो भी मुतासर होते हैं जब स्टॉक मार्केट्स में मंदी आती है?
देखिए बिल्कुल, इसका तमाम तरह के एपेटाइट्स पे इसका इम्पैक्ट पड़ता है, जिसमें जाहिर है अगर इंटरेस्ट जो इंटरनेशनल मार्केट्स में इन्वेस्टर को लॉसेस होंगे तो वो इन्वेस्टर्स की जो खपत होती है हाउसिंग की, या फिर एम्प्लॉयमेंट नंबर्स अगर वीक होते हैं किसी भी तरह की इंटरनेशनल मार्केट के स्टीप फॉल के बाद, तो जाहिर है वहाँ पे जो स्मॉल इन्वेस्टर्स हैं उनकी भी जो हाउसिंग की डिमांड्स हैं वो रिलेटिवली सबडूड हो जाती हैं। तो ये तो जो है वो एक एक रिपरकशन है इंटरनेशनल मार्केट के फॉल का, कि वहाँ पर तमाम तरह की इन्वेस्टमेंट जो दूसरी मार्केट्स में हो रही होती हैं या दूसरे लग्जरी आइटम्स के अंदर हो रही होती हैं या नेसेसिटीज में हो रही होती हैं, उस पर इम्पैक्ट पड़ता है।
ये थे पाकिस्तान में आरिफ हबीब ग्रुप के डायरेक्टर असन मेहनती। और ये दूसरी खबर भी अमेरिका से ही मुतालिक है मगर मौजू ज़रा मुख्तलिफ है। अमेरिका में 5 घंटे तक सरकारी काम बंद रहने के बाद जुम्मे की अला सुबह कांग्रेस ने बजट बिल की मंजूरी दे दी है, जिसके बाद सरकारी कामकाज दोबारा शुरू हो गया है जो थोड़े वक्त के लिए बंद हो गया था। हुक्मरान रिपब्लिकन पार्टी और डेमोक्रेटिक पार्टी दोनों के कुछ अराकीन ने कांग्रेस सरकारी अखराजात में इजाफे और गैर कानूनी तारकीन वतन को रियायत ना दिए जाने पर नाराज़ थे। तफसील बता रहे हैं न्यूयॉर्क से सहाफ़ी सलीम रिजवी।
अमरीका के सबसे कम अरसे के लिए सरकारी कामबंदी या शटडाउन जुमेरात की निस्फ शब में शुरू हो गया था जब सेनेट में एक रिपब्लिकन सेनेटर रैंड पॉल ने सरकारी अखराजात में इजाफे की मुखालफत करते हुए बहस जारी रखी और वोटिंग न होने दी। सेनेटर रैंड पॉल ने अपनी तकरीर में कहा कि दोनों पार्टियां अमरीका के बढ़ते हुए कर्ज के लिए जिम्मेदार हैं।
We have a 700-page bill that no one has read that was printed at midnight. No one will read this bill. Nothing will be reformed. The waste will continue and government will keep taking your money irresponsibly and adding to a $20 trillion debt.
Senator Rand Paul ne kaha ki na to is 700 pannon ke bill ko kisi ne pura padha hai jise aadhi raat ko print kiya gaya. ना ही कोई इस बिल को पढ़ेगा और ना ही कोई इस्लाहात की जाएंगी और अमेरिका में इसराफ़े बेजा जारी रहेगा और हुकूमत आपका पैसा लेती रहेगी और सरकारी कर्जे में इजाफा करती रहेगी। सेनेटर रैंड पॉल के अल्फाज। अमेरिकी सेनेट में 2 बजे रात में 71 वोटों के साथ बिल को मंजूरी बिलाखिर दे दी गई। उसके बाद बारी आई ऐवान नुमाइंदगान की, जहाँ सुबह 5:30 बजे वोटिंग हुई और बिल मंजूर कर लिया गया। ऐवान में कई डेमोक्रेट्स इस बिल के इसलिए खिलाफ थे क्योंकि इसमें अमेरिका में रहने वाले नौजवान गैर कानूनी तारकीन वतन को रियायत शामिल नहीं की गई थी। कांग्रेस की डेमोक्रेटिक रहनुमा नैन्सी पेलोसी ने इस बिल की सबसे सख्त मुखालफत की। पेलोसी ने ऐवान नुमाइंदगान में 8 घंटों से ज्यादा वक्त तक लगातार खिताब भी किया। उनका मुतालबा था कि इस बिल में अमरीका में गैर कानूनी तौर पर रहने वाले नौजवान तारकीन वतन को रियायत भी शामिल की जाए। वो
ये थे सहाफ़ी सलीम रिजवी जो न्यूयॉर्क से हमें तफसील बता रहे थे। और जैसा कि आपने उनसे सुना कि स्पेंडिंग बिल की मंजूरी के बाद मामूलात हुकूमत बहाल हो गए हैं, आइए बराह रास्त वाशिंगटन चलते हैं जहां से नामनिगार इरम अब्बासी टेलीफोन लाइन के वास्ते से हमारे साथ हैं। इरम, सबसे पहले तो ये बताइए कि स्पेंडिंग बिल की सदर की जानिब से मंजूरी में सदर ट्रंप की सियासत का कितना अमल दखल है?
जी बिल्कुल, 1 घंटा पहले ही जब उन्होंने ट्वीट की कि उन्होंने बिल पे दस्तखत कर दिए, तो लगभग कोई 4 ट्वीट वो अब तक सुबह से कर चुके हैं, जिसमें हर ट्वीट में तकरीबन वो यही लोगों को कह रहे हैं कि अगर आप रिपब्लिकन्स को वोट देंगे तो जो दुश्वारी इस दफा पहले साल में हुकूमत को देखनी पड़ी, गवर्नमेंट शटडाउन हो गया, 3 हफ्ते पहले भी ये हुआ, तो मुस्तकबिल में ऐसा नहीं होगा। हर ट्वीट में उन्होंने यही मेंशन किया, लोगों को अपने वोटर्स को यही कहा कि वो डेमोक्रेट्स की बजाय रिपब्लिकन्स को वोट करें। तो आहिस्ता आहिस्ता लगता है, जैसे कि हम जानते हैं कि मिड टर्म्स इलेक्शन नवंबर में आ रहे हैं, तो प्रेसिडेंट ट्रंप जो है वो सोशल मीडिया को एक मरतबा फिर यूज कर रहे हैं ताकि अपनी वोटर बेस, खसूसन वो वोटर बेस, वो सपोर्ट जो कि कुछ सर्वेस के मुताबिक उन्हें कम होती नजर आ रही है, उसको वो हासिल कर सके दोबारा और लोगों को कह सके कि वो रिपब्लिकन्स के लिए वोट करें 2018 नवंबर में।
तो इरम, गवर्नमेंट शटडाउन की इस्तेमाल हो रही है यानी गवर्नमेंट के काम बंद हो गए, ये बताइए कि बिल मंजूर हो जाने के बाद विफाकी हुकूमत के दफातर अब जब दोबारा खुल गए हैं तो वो दफातर कौन से थे जो बंद हुए थे?
जी, ये जो शटडाउन था इसमें क्योंकि मिडनाइट जो है रात 12 बजे जुमे रात को ایکسپیکٹ کیا جا رہا تھا, امید کی جا رہی تھی کہ جو ہے ووٹنگ کر لی جائے گی اور شٹ ڈاؤن نہیں ہوگا, تو لیکن ایسا نہیں ہوا. 5.5 گھنٹے تقریباً حکومت بند رہی, اسی لیے جمعے تک یہ بالکل واضح نہیں تھا کہ کون سے ادارے ہیں جو کہ بند ہونے ہیں, کون سے ادارے جو نہیں بند ہونے. بہت سارے ورکر جو تھے ان کو یہ یقین نہیں تھا کہ اگر وہ دفتر جائیں گے تو وہاں پہ کام کر پائیں گے یا نہیں.
جی واشنگٹن سے جی ارم باسی وقت کی کمی کی وجہ سے آپ کا بہت بہت شکریہ. سیربین, آپ بی بی سی کی اردو نشریات میں سن رہے ہیں.
ہمارے ایک پرانے سامع لکھتے ہیں, وقت کتنا بدل گیا ہے, انگلستان سے جب بحری جہاز تازہ ڈاک اور اخبارات لے کر 9 ماہ کی طویل مدت میں کلکتے کی بندرگاہ پہ پہنچتا تھا تو وہاں منتظر انگریز جہاز کے ساحل پر لگنے سے پہلے ہی کشتیاں لے کر اس تک پہنچ جاتے اور ڈاک کے تھیلوں اور اخباروں پہ جھپٹ پڑتے.
آج آپ کا پیغام برقی طور پر ایک لمحے میں دنیا کے ایک سرے سے دوسرے تک پہنچ جاتا ہے, لیکن کاغذ پر قلم چلا کر دل کی بات رقم کرنے والے ہمارے سامعین آج بھی اس روایت کو زندہ رکھے ہوئے ہیں.
آپ کے علاقے میں پیغام رسانی کی جدید سہولیات ابھی نہیں پہنچی تو فکر مند نہ ہوں,
آپ ہمیں خط لکھ سکتے ہیں. پتہ ہے پوسٹ باکس 3101 اسلام آباد. خطوں کے جواب ہر اتوار کو سیربین میں دیے جاتے ہیں.
اور اب کھیل کی خبروں کے ساتھ سبا ناز.
جنوبی کوریا میں آج سے 23rd سرمائی اولمپکس کا آغاز ہو گیا ہے. پچیس فروری تک جاری رہنے والے اس 17 روزہ ایونٹ میں دنیا کے 3000 بہترین ایتھلیٹس 15 مختلف کھیلوں میں 102 میڈلز کی جیت کے لیے حصہ لیں گے. جنوبی کوریا کے صدر مون جے ان نے سیاسی کشیدگی کے باوجود ونٹر اولمپک گیمز میں شرکت کے لیے شمالی کوریائی وفد کو خوش آمدید کہا. شمالی کوریا سے 22 ایتھلیٹس 5 مختلف کھیلوں میں ایک جھنڈے تلے شرکت کے لیے پیونگ چنگ آئے ہیں. دونوں ملکوں کی مشترکہ خواتین کی آئس ہاکی ٹیم بھی ایونٹ کا حصہ ہے. برطانیہ نے اولمپکس میں شرکت کے لیے اپنا ریکارڈ 59 ایتھلیٹس پر مشتمل دستہ پیونگ چنگ بھیجا ہے. اس ایونٹ کا شمار تاریخ کے سرد ترین اولمپکس میں کیا جا رہا ہے. ادھر ڈھاکہ میں سری لنکا اور بنگلہ دیش کے درمیان دوسرے کرکٹ ٹیسٹ کے دوسرے دن کھیل کے اختتام پر سری لنکا نے اپنی دوسری اننگز میں 8 وکٹوں کے نقصان پر 200 رنز بنائے اور بنگلہ دیش پر 312 رنز کی برتری حاصل کر لی ہے. اس سے قبل بنگلہ دیش نے دوسرے دن کے کھیل کا آغاز 4 وکٹوں کے نقصان پر 56 رنز کے ساتھ کیا اور پوری ٹیم پہلی اننگز میں صرف 110 رنز بنا کر آؤٹ ہو گئی تھی. زمبابوے اور افغانستان کی کرکٹ ٹیموں کے درمیان پہلا ون ڈے انٹرنیشنل شارجہ میں کھیلا جا رہا ہے. انڈیا اور جنوبی افریقہ کی کرکٹ ٹیمیں کل جوہانسبرگ میں 4th ون ڈے انٹرنیشنل میں مد مقابل ہوں گی. انٹرنیشنل کرکٹ کونسل نے امریکن کمپنی پیپسی کو کی سربراہ انڈرا نوئی کو آئی سی سی کی پہلی خود مختار خاتون ڈائریکٹر بنانے کا اعلان کیا ہے. انڈرا نوئی, جنہیں فارچون میگزین میں دنیا کی مضبوط ترین خواتین میں شمار کیا گیا ہے, June 2018 میں آئی سی سی کی بورڈ ڈائریکٹر کا عہدہ سنبھالیں گی. اسپینش کپ کا فائنل بارسا اور سیویا کے درمیان کھیلا جائے گا. سیمی فائنل میں بارسلونا نے ویلنسیا کو 2-0 سے شکست دی اور مسلسل 5th بار کوپا ڈیل رے فائنل میں کوالیفائی کر لیا ہے.
کھیلوں کا حوال آپ نے سبا ناز سے سنا. غیر مصدقہ اطلاعات کے مطابق تحریک طالبان پاکستان سے الگ ہونے والے محسود گروپ کے کمانڈر خان سعید سجنا ایک ڈرون حملے میں ہلاک ہو گئے ہیں. تفصیل ذرا دیر میں آنے کو ہے. یہاں خبروں کے خلاصے کے ساتھ تہمینہ قریشی.
امریکی معیشت کے اتار چڑھاؤ کے بعد ایشیائی ممالک کے بازار حصص میں شدید مندی کا رجحان دیکھنے میں آ رہا ہے. امریکی صدر نے حکومتی اخراجات کے بل پر دستخط کر دیا ہے, جس سے امریکہ میں رواں سال کا دوسرا حکومتی شٹ ڈاؤن ختم ہو جائے گا. لیبیا کے شہر بنغازی میں جمعے کی نماز کے وقت ایک مسجد میں دھماکہ ہوا, جس میں 3 افراد کے ہلاک ہونے کی اطلاعات ہیں. افغانستان میں امریکی افواج شمالی صوبے بدخشاں میں طالبان کے ٹریننگ کیمپس پر فضائی حملے کر رہی ہیں. امریکی حکام نے کہا ہے کہ شام میں کرد جنگجوؤں نے 2 برطانوی شہریوں کو گرفتار کیا ہے, جو دہشت گرد تنظیم دولت اسلامیہ کے بیٹلز نامی ایک خطرناک سیل کے رکن تھے. یہ بی بی سی اردو سروس ہے.
تہمینہ قریشی سے خبروں کے خلاصے کے بعد سیربین کے دیگر موضوعات میں پہلے پاکستان چلتے ہیں، جہاں صوبہ خیبر پختونخوا کے ضلع مردان میں آج مشال خان قتل کے مقدمے میں 31 افراد کو سزا دینے کے خلاف احتجاجی ریلی نکالی گئی، جبکہ اس مقدمے میں رہائی پانے والے افراد کا خیر مقدم کیا گیا۔ پشاور سے نامہ نگار عزیز اللہ خان تفصیل کے ساتھ۔
یہ احتجاج اور ریلی متحدہ دینی محاذ مردان کے زیر انتظام منعقد کی گئی، جس میں تحفظ ختم نبوت، جمعیت علماء اسلام، جماعت اسلامی اور دیگر جماعتوں اور تنظیموں کے مقامی عہدیدار اور کارکن موجود تھے۔ احتجاجی ریلی پاکستان چوک پر منعقد کی گئی، جس کے بعد کاٹلنگ چوک کی جانب روانہ ہوئی۔ اس ریلی میں شامل کارکن مسلسل نعرے لگاتے رہے۔ مشال خان اور ان کے حامیوں کے خلاف بھی نعرے لگائے گئے۔ مقررین نے کہا کہ مشال خان توہین مذہب کا مرتکب ہوا تھا اور گرفتار اور رہا ہونے والے افراد اس کے شاہد ہیں۔ انہوں نے کہا کہ یہ تحریک یہاں رکے گی نہیں، بلکہ عمران علی جنہیں سزائے موت سنائی گئی ہے ان کی رہائی تک یہ تحریک جاری رہے گی۔ ایسی اطلاعات ہیں کہ اس ریلی میں دو روز پہلے سینٹرل جیل ہری پور سے رہا ہونے والے کچھ افراد بھی شریک تھے۔ بری ہونے والے افراد کو دو روز پہلے مردان موٹر وے ایکسچینج پر بھی خوش آمدید کہا گیا تھا، جہاں مقامی قائدین کے علاوہ رہا ہونے والے ایک نوجوان نے بھی تقریر کی تھی۔ مشال خان کو گزشتہ سال 13 اپریل کو مردان کے عبدالولی خان یونیورسٹی میں توہین مذہب کے الزام پر تشدد کر کے قتل کر دیا گیا تھا۔ اس واقعے کے حوالے سے قائم کی گئی جوائنٹ انویسٹیگیشن ٹیم یا جی آئی ٹی کی رپورٹ میں یہ ثابت نہیں ہوا تھا کہ مشال خان توہین مذہب کے مرتکب ہوئے تھے۔ عزیز اللہ خان، بی بی سی، پشاور۔
غیر مصدقہ اطلاعات کے مطابق تحریک طالبان پاکستان سے الگ ہونے والے محسود گروپ کے کمانڈر خان سعید سجنا ایک ڈرون حملے میں ہلاک ہو گئے ہیں۔ تفصیل بتا رہے ہیں کابل سے نامہ نگار سید انور۔
کچھ پاکستانی میڈیا نے خبر دیا ہے کہ تحریک طالبان پاکستان کے ایک اہم رہنما خان سعید سجنا افغانستان کے جنوب مشرقی علاقے کے ضلع برمل میں ایک ڈرون حملے میں مارا گیا ہے۔ اطلاعات کے مطابق یہ ڈرون حملہ آج صبح واقع ہوا ہے۔ دوسری جانب افغانستان کے صوبے پکتیا میں مقامی حکام کا کہنا ہے کہ ان کے اطلاعات یہ بتاتی ہے کہ ڈرون حملہ ڈیورن لائن کے اس طرف پاکستان کے قبائلی علاقے میں واقع ہوا ہے۔ صوبے پکتیا کے نائب گورنر عطا اللہ فضلی: جو ڈرون حملہ ہوا ہے وہ بارڈر کے اس طرف ہوا ہے، جو بھی ہوا ہے اس طرف قبائلی علاقے میں پیش آیا ہے، اور یہاں ضلع برمل میں کوئی حادثہ واقع نہیں ہوا ہے۔ صوبے پکتیکا میں ایک اور افغان اہلکار نے بی بی سی کو بتایا کہ یہ ڈرون حملہ پاکستان کے قبائلی علاقے وزیرستان کے گوریک علاقے میں پیش آیا ہے، جو ضلع برمل کے قریب ہے۔ اس اہلکار کے مطابق اس حملے میں خان سعید کی ہلاکت کی اطلاعات ملی ہے، اور کہا جاتا ہے کہ اس کے ساتھ 3 دیگر شدت پسند بھی مارے گئے ہیں۔ افغانستان میں مقیم غیر ملکی افواج نے اس حملے اور خان سعید کی ہلاکت کے بارے میں ابھی تک کوئی اطلاعات فراہم نہیں کیا ہے۔ تاہم افغانستان میں مقیم غیر ملکی افواج اس سے پہلے کئی بار افغانستان اور پاکستان کے سرحدی علاقوں میں شدت پسندوں کے ٹھکانوں کو ڈرون حملوں کا نشانہ بنایا ہے۔ سعید انور، بی بی سی، کابل۔
پاکستان میں اسلامی نظریاتی کونسل کے حال ہی میں سربراہ بننے والے ڈاکٹر قبلہ ایاز خواتین سے متعلق قانون سازی اور خود اپنے ادارے کے کردار کے بارے میں ذرا مختلف رائے رکھتے ہیں۔ ان کا کہنا ہے کہ وہ خواتین کو دی جانے والی بیک وقت 3 طلاقوں سے متعلق آئلی قانون میں تبدیلی کے لیے پارلیمان کو سفارشات بھیج رہے ہیں۔ یہ سفارشات کیا ہیں؟ سنتے ہیں اسلام آباد سے نامہ نگار فرج جاوید کی اس رپورٹ میں۔
پاکستان میں اسلامی نظریاتی کونسل کے چیئرمین قبلہ ایاز نے حال ہی میں عہدہ سنبھالا ہے۔ بی بی سی اردو کو دیے گئے انٹرویو میں انہوں نے بیک وقت 3 طلاقوں کو خواتین کے حقوق کی خلاف ورزی قرار دیا اور کہا کہ بیک وقت 3 طلاقوں کو قابل سزا جرم قرار دیا جائے گا۔
ہم ایک بل بنا رہے ہیں اور وہ بل ہم وزارت قانون کو بھیجیں گے آئلی قوانین میں، وہ یہ ہے کہ تین طلاق بیک وقت اس کی ممانعت کر دی جائے, اور ممانعت کے ساتھ ساتھ اگر کوئی ایسا کرے تو یہ ظاہر ہے کہ عورتوں کے ساتھ بڑی زیادتی ہے, تو یہ قابل تعزیر جرم ہو, یعنی اس کے لیے پینلٹی ہو. ظاہر ہے کہ یہ تو طلاق تو واقع ہو جاتی ہے, لیکن اگر یہ کیس عدالت میں جائے تو عدالت میں قاضی کے پاس یہ اختیار ہے کہ قاضی کسی اور فقہ کے مطابق بھی فیصلہ.
واضح رہے کہ اس سے پہلے انڈیا میں سپریم کورٹ نے گزشتہ برس طلاق ثالثہ کو غیر قانونی قرار دیا تھا, تاہم اس کی سزا سے متعلق قانون کا مجوزہ بل تاحال انڈین پارلیمان سے منظور نہیں ہو پایا. توہین رسالت کے قانون کے غلط استعمال سے متعلق ایک سوال کے جواب میں اسلامی نظریاتی کونسل کے سربراہ قبلہ ایاز نے کہا کہ انہوں نے کونسل کے محکمہ قانون کو ہدایت جاری کی ہے کہ اس قانون کے غلط استعمال کی سزا تجویز کی جائے.
وہ اب قومی جذباتی جو منظر نامہ ہے اس کا حصہ بن چکا ہے, تو اس میں اگر ہم کوئی تبدیلی لائیں گے تو ظاہر ہے کہ اس قدر ایک جذباتیت ہے کہ ایک رد عمل ہوگا, حکومت اس کے لیے تیار نہیں ہوتی. ہمارے معاشرے کے اندر توہین رسالت کے قانون کا ایک سوء استعمال, غلط استعمال ہو رہا ہے. چنانچہ جو ہمارا لا ڈپارٹمنٹ میں اسلامی نظریاتی کونسل کا اور شعبہ تحقیق ہے, دونوں کو میں نے یہ کہا ہے اور وہ اس پہ کام کر رہے ہیں, ایک بل بنا رہے ہیں کہ کس طریقے سے اس کا غلط استعمال روکا جائے اور اس کے لیے سزا تجویز کر دی جائے.
قبلہ ایاز نے کہا کہ ریپ مقدمات میں ڈی این اے کو حتمی ثبوت کے طور پر پیش کرنے کے معاملے پر وہ سائنسی ماہرین اور فقہا سے مشورہ کریں گے. واضح رہے کہ اس سے پہلے اسلامی نظریاتی کونسل نے ریپ مقدمات میں ڈی این اے کو ثبوتوں کے ایک جزو کے طور پر تو قبول کیا تھا, مگر اسے حتمی ثبوت قرار دینے سے انکار کر دیا تھا. فرحت جاوید, بی بی سی نیوز, اسلام آباد.
کراچی میں آج شروع ہونے والے ادبی میلے یا لٹریچر فیسٹیول کے منتظمین نے پاکستان کی سابق وزیراعظم بینظیر بھٹو کی صاحبزادی بختاور بھٹو کی جانب سے قانونی نوٹس بھیجے جانے کے بعد سابق سفیر اور سیاستدان عابدہ حسین کی کتاب کی تقریب رونمائی منسوخ کر دی ہے. تفصیل کے ساتھ کراچی سے نامہ نگار سحر بلوچ.
اس فیصلے کی وجہ بینظیر بھٹو کی صاحبزادی بختاور بھٹو کے قانونی نوٹسز ہیں جو انہوں نے کتاب کی مصنفہ عابدہ حسین, آکسفورڈ یونیورسٹی پریس کی مینیجنگ ڈائریکٹر اور کے ایل ایف کی بانی امینہ سید اور سلمہ عادل کو بھیجے ہیں. بختاور کے بھیجے ہوئے قانونی نوٹسز میں انہوں نے عابدہ حسین پر یہ الزام عائد کیا ہے کہ انہوں نے بینظیر سے اپنی جھوٹی وابستگی ظاہر کر کے ان کے بارے میں غلط تاثر دینے کی اور پاکستان پیپلز پارٹی کو بدنام کرنے کی کوشش کی ہے. نوٹس میں امینہ سید کو تنبیہ کی گئی ہے کہ وہ آج کے ایل ایف میں کتاب کی ہونے والی تقریب رونمائی کو فوراً روک دیں. اس بارے میں بات کرتے ہوئے آکسفورڈ یونیورسٹی پریس کی مینیجنگ ڈائریکٹر امینہ سید نے بی بی سی کو بتایا,
دیکھیں یہ کتاب ہم نے شائع کی تھی اور اس کو ہمارا پہلے ارادہ تھا کہ ہم کے ایل ایف میں اس کی رونمائی کریں گے, لیکن جب یہ ہمیں نوٹس ملا ان کا بختاور بھٹو کا, فی الحال تو ہم نے وہ کینسل کر دی اس کی رونمائی, اور اس کی جو بکری بھی ہم نے آج بند کر دی ہے. ابھی ہم جائزہ لیں گے کیونکہ ہم ایک گلوبل پبلشنگ آرگنائزیشن ہیں اور ہمارے لیے کتاب کا معیار اور اس کی جو ایکوریسی ہے کو ہم اہمیت دیتے ہیں, تو اب ہم ایکسپرٹ سے ان کی رائے لیں گے پھر ہم فیصلہ کریں گے.
کتاب میں عابدہ حسین نے بینظیر کی ابتدائی زندگی جس میں ان کی تعلیم, ان کے والد ذوالفقار علی بھٹو کی پھانسی اور 1975 میں عابدہ حسین سے ہونے والی پہلی ملاقات کا تذکرہ کیا ہے. اس کے علاوہ بینظیر کا پہلا دور حکومت, اس حکومت کا گرنا اور پھر دوسرا دور حکومت اور پھر جلا وطنی کا بھی تذکرہ ہے. بی بی سی سے بات کرتے ہوئے عابدہ حسین نے کہا کہ ان کو او یو پی کی جانب سے کال موصول ہوئی جس میں ان کو بتایا گیا کہ او یو پی کو تین نوٹس جاری ہوئے ہیں اور ایک انہیں جاری ہوا ہے.
مجھے تو ابھی نوٹس وصول ہی نہیں ہوا, مجھے ٹیلی فون آیا تھا کہ ان کو بھی نوٹس جاری ہوئے ہیں, ان کو تین نوٹس جاری ہوئے ہیں اور ایک نوٹس مجھے جاری ہوا, تو انہوں نے معذرت کی, انہوں نے کہا کہ ہم آپ کتاب کی رونمائی یہاں پہ نہیں کرتے ہیں, تو اگر آپ کو اعتراض نہ ہو. تو میں نے کہا کہ نہیں, یہاں نہ ہوئی تو کہیں اور ہو جائے گی. میرے تو سمجھ سے باہر ہے, میں نے کوئی ایسی بات منفی تو لکھی نہیں ہے, زیادہ تر تو میں نے ان کی تعریف ہی لکھی ہے اور نہ ہی انہوں نے کوئی اسپیسیفائی کیا ہے.
بختاور بھٹو کی طرف سے جاری کیے گئے قانونی نوٹس میں کہا گیا ہے کہ کتاب کی مصنفہ نے پیش لفظ میں اپنے آپ کو بی بی کا دوست ظاہر کیا ہے جو کہ کتاب میں کیے گئے باقی تجزیوں کی طرح غلط ہے. اس کے علاوہ پارٹی کا موقف ہے کہ یہ کتاب بینظیر کی موت کے 10 سال بعد لکھی اور شائع کی جا رہی ہے جس میں وہ اپنا دفاع بھی نہیں کر سکتی, جو محترمہ اور ان کے پیروکاروں کی بے عزتی کے مترادف ہے. سحر بلوچ, بی بی سی نیوز, کراچی.
بھارتی پارلیمان پر مسلح حملے کی سازش میں پھانسی پانے والے افضل گرو کی 5ویں برسی پر بھارت کے زیر انتظام کشمیر میں آج ہڑتال کی گئی۔ مظاہروں کو روکنے کے لیے حکام نے علیحدگی پسندوں کو حراست میں لے لیا اور بیشتر علاقوں کی ناکہ بندی کی گئی۔ پھانسی کے بعد افضل گرو کی تدفین دلی کی تہاڑ جیل میں ہی کی گئی تھی، جہاں 31 سال قبل مقبول بٹ کو بھی پھانسی کے بعد دفنایا گیا تھا۔ تفصیل کے ساتھ سری نگر سے نامنگار ریاض مسرور۔
سن 2001 میں بھارتی پارلیمان پر ہوئے مسلح حملے کی سازش میں کشمیر کے عسکریت پسند افضل گورو کو 9 فروری 2013 کی صبح دلی کی تہاڑ جیل میں خفیہ طور پر پھانسی دی گئی۔ اس وقت جیل میں ان کے ہمراہ جو کشمیری قیدی رفیق شاہ موجود تھے، وہ اسی سال رہا ہوئے۔ شاہ کا کہنا ہے،
ان کی طرف سے کوئی انڈیا نہیں تھا یا کوئی انڈیکیشن نہیں تھی کہ افضل صاحب کو ہی پھانسی ہوگی۔ اگرچہ میں نے افضل صاحب کو یہ بات کہی کہ ایکٹیویٹیز ہے، اس کا مطلب ہے کہ کسی کو پھانسی ہونے والی ہے، تو وہ مسکرائے اور مجھے یہی کہا کہ اگر میری بھی ہوگی تو اس میں کیا حرج ہے۔ لیکن لاسٹ پر جو ان کی دو وشز تھی وہ یہ تھی کہ پہلی کہ مجھے اپنے گھر والوں سے بات کرائی جائے، تو جب انہوں نے وہ ریفیوز کیا تو انہوں نے پھر یہ کہا کہ محمد رفیق کو سیل سے نکال کر میں ان سے بات کرنا چاہتا تھا، لیکن وہ بھی ریفیوز کیا گیا۔
واضح رہے افضل گورو کو پھانسی نہایت رازداری سے دی گئی اور جیل میں ہی دفن کیا گیا۔ اس معاملے پر کشمیر ہی نہیں پورے بھارت میں رد عمل سامنے آیا۔ افضل کی پانچویں برسی پر کشمیر میں آج بھی ہڑتال کی گئی، جبکہ مظاہروں کو روکنے کے لیے علیحدگی پسند رہنماؤں کو قید کیا گیا اور بیشتر علاقوں کی ناکہ بندی کی گئی۔ تاہم اس کے باوجود کئی مقامات پر لوگوں نے مظاہرے کیے اور افضل گورو کے باقیات کی واپسی کا مطالبہ دہرایا۔
ہمارا یہ بھی مطالبہ ہے کہ شہید افضل گورو صاحب اور شہید محمد مقبول بٹ صاحب کی جسد خاکی کو واپس کیا جائے اور نظر بندوں کو رہا کیا جائے۔
سری نگر سے یہ تھے ریاض مسرور۔ بھارت میں آج ایک ایسی فلم ریلیز ہوئی ہے جس کی کہانی بالی ووڈ کی فارمولا فلموں سے ہٹ کر ہے۔ ملک میں عورتوں کی واضح اکثریت آج بھی حیض یعنی ماہواری کے دوران سینیٹری پیڈ استعمال نہیں کرتی، لیکن فلم پیڈ مین ایک ایسے شخص کی سچی کہانی پر مبنی ہے جس نے عورتوں کے لیے ایک سستا سینیٹری نیپکن تیار کیا اور اسے استعمال کرنے کے لیے ان میں بیداری پیدا کرنے کی کوشش کی۔ دلی سے نامہ نگار سہیل حلیم کی رپورٹ۔
امریکہ کے پاس سپرمین ہے، بیٹ مین ہے، اسپائڈر مین ہے، لیکن انڈیا کے پاس پیڈ مین ہے۔
اگر تم میرے لیے اتنے لذیذ مالپوئے بنا سکتی ہو تو میں تمہارے لیے سینیٹری نیپکن کیوں نہیں بنا سکتا؟ یہ سوال تمل ناڈو کے ایک غریب نوجوان اروناچلم مروگاننتھم نے اپنی بیوی سے پوچھا، اور بس یہی پیڈ مین کی کہانی ہے۔ اپنی بیوی کی مشکلات کو آسان بنانے کے لیے انہوں نے ایک انتہائی سستا سینیٹری پیڈ تیار کیا۔ آزمائشیں بہت تھیں لیکن انہوں نے کبھی ہار نہیں مانی۔ فلم میں مروگاننتھم کا کردار اکشے کمار نے نبھایا ہے۔
پیڈ مین ایک اصل زندگی کی کہانی ہے۔ یہ انسان سے میں ملا تھا اور میں نے جب اس کی کہانی سنی کہ کیسے اس نے اپنے بیوی کے لیے اتنے سیکریفائس کیے اور اتنا کام کیا اور اس کی خوشی کے لیے کیا کیا نہیں کیا۔ ایک سینیٹری پیڈ 55 روپے کا آتا ہے، تو یہ ایک اس کے دماغ میں ایک دھن سی سنور جاتی ہے کہ کیوں نہ ہم ایک لو کاسٹ سینیٹری پیڈ بنائیں۔ تو یہ کہانی اس حساب سے ہے۔
سسٹر سٹرانگ دین کنٹری سٹرانگ۔
نہیں دیتا ہے پر دینا چاہیے، راکھی باندھی تھی نا تو رکشا کا وچن نبھا رہا تھا۔
ماہواری کے دوران انڈیا میں 15% سے بھی کم عورتیں سینیٹری پیڈ استعمال کرتی ہیں، اور اس دوران بہت سے لوگ آج بھی انہیں ناپاک مانتے ہیں۔ لیکن دلی میں نوجوان اس بارے میں کیا سوچتے ہیں؟ کیا ماہواری کے بارے میں کھل کر بات ہونی چاہیے، اور کیا ایسا کرنے سے عورتوں کی زندگی کچھ آسان ہوگی؟
سارے جتنے بھی جینٹس ہیں، چاہے وہ برادرز ہوں، فادرز ہوں، دے شوڈ ریسپیکٹ دیئر ویمن۔ جو بھی ان کی بیٹیاں ہیں یا بہنیں ہیں، ان کو اتنی رسپیکٹ ہونی چاہیے کہ ہاں ان دنوں تکلیف ہوتی ہے، اینڈ دے شوڈ بی گیون پراپر ریسٹ۔ مطلب یہ ایک چیز ہے جو فلم کے تھرو لوگوں کو پتہ چلے گی۔
یہ ہماری سوسائٹی کے اندر تھوڑا اس چیز کو لے کے بہت شرماتے ہیں، شائی فیل کرتے ہیں، تو شاید وہ اکشے کمار نے ٹرائی کیا ہے کہ اوپن مائنڈیڈ ہوں، پیپل ہیلپ کریں، اس چیز سے شرمائیں نہ۔
یہ مووی دیکھنے آنے سے پہلے میں موم ڈیڈ کو میں یہ بتا رہا تھا کہ ایک مووی ایسے ریلیز ہوئی ہے پیڈ مین کر کے، تو میں نے کہا میں آپ بھی چلیے میرے ساتھ۔ تو موم کے کس کے اوپر ہے مووی؟ میں نے کہا سینیٹری نیپکنس کے اوپر۔ تو موم اور میرے بیچ میں تھوڑا سا وہ آکورڈ مومنٹ آ گیا۔ تو میرے حساب سے نا آج کے ٹائم پہ ابھی ایسا ہے کہ हमारे एज ग्रुप के लोग काफ़ी फ्री हो चुके हैं, ऑलमोस्ट फ्री हो चुके हैं हमारे एज ग्रुप के लोग, बट हमसे ऊपर जो हैं जैसे पेरेंट्स हो गए या मीडियाकर एज के लोग हो गए, वो लोग थोड़ा सा इस चीज़ को लेके हिचके जाते हैं मेरी बात। और आई थिंक हमसे ज़्यादा ये मूवी उन लोगों को डेडिकेट करनी चाहिए और उनको देखना चाहिए ये मूवी, और थोड़ा सा ज़्यादा नॉलेज गेन करना चाहिए इस बारे में और ओपन माइंडेड होना चाहिए इस चीज़ को लेकर।
बहुत ज़रूरी है ऐसी चीज़ों की अवेयरनेस, बहुत ज़रूरी है। आजकल ये सब चीज़ें ओपन होनी चाहिए, इन चीज़ों में ये नहीं होना चाहिए कि ओ माय गॉड ये कुछ हश हश अफेयर है, नो नॉट एट ऑल।
इस फिल्म में एक पैगाम है और फिल्म बनाने वालों को उम्मीद होगी कि ये सिर्फ औरतों तक ही महदूद न रह जाए। सुहेल हलीम, BBC दिल्ली।
इतना सन्नाटा क्यों है भाई?
Lights, camera, action.
मेरे बारे में इतना मत सोचना, दिल में आता हूँ समझ में नहीं।
बॉक्स ऑफिस का बादशाह कौन, फिल्म हिट रही या मिस?
कौन कमबख्त बर्दाश्त करने को पीता है?
हम तो पीते हैं कि यहाँ पर बैठ सकें, औरों को भुला सकें।
बॉलीवुड की दिलचस्प खबरें, बड़े बड़े स्टार्स के साथ छोटी छोटी मुलाकातें और खट्टी मीठी बातें, फिल्म स्टार्स की पॉपुलैरिटी और कॉन्ट्रोवर्सीज, पर्दे के पीछे क्या है, सुनिए ये सब कुछ हर शनिचर की शाम सैरबीन में आपकी अपनी नुसरत जहां के साथ।
और अब सैरबीन में हफ्तावार फीचर खेल के मैदान से।
रेंजर्स ने बड़ी मेहनत की है वहाँ टेररिज्म को खत्म करने की, इसलिए कराची से सेफ सिटी ना हो,
और ऐसा ग्राउंड जहाँ मैं खुद खेलता रहा हूँ और वहाँ पर अगर ये फाइनल हो जाए।
खिलाड़ी फिर उसी सिक्योरिटी की रिपोर्ट के ऊपर कराची आने या ना आने का फैसला करेंगे।
एक डिफरेंट लाहौर कलंदर को आप देखेंगे मैदान में,
चाहे मैं कैप्टनसी कर रहा हूँ चाहे बैटिंग कर रहा हूँ, सबको अपना रोल मालूम रहता है।
PSL फाइनल कराची में होने पर सब खुश, लेकिन सिक्योरिटी माहिरीन की रिपोर्ट की कितनी अहमियत, लाहौर कलंदर की किस्मत क्या इस बार बदलेगी, और अंडर 19 वर्ल्ड कप जीतने के बाद भारतीय क्रिकेटर्स की अगली मंजिल। खेल के मैदान से अब्दुल रशीद शकूर का सलाम। पाकिस्तानी क्रिकेट टीम न्यूजीलैंड का दौरा करके वापस आ चुकी है और अब तमाम खिलाड़ियों की नजरें पाकिस्तान सुपर लीग पर लगी हुई हैं, जो 22 फरवरी से शुरू हो रही है। हस्बे मामूल ये मेला दुबई और शारजा में सजने को है और फिर दो मैचेस लाहौर में होंगे, लेकिन इस बार फाइनल के लिए कराची का इंतखाब किया गया है। कराची के नेशनल स्टेडियम का रूप निखार कर उसे फाइनल के लिए तैयार करने का काम तेजी से जारी है। पाकिस्तान क्रिकेट बोर्ड के चेयरमैन नजम सेठी खासे पुरउम्मीद हैं कि कराची में अमनो अमान का मसला हल हो चुका है।
PSL सारे पाकिस्तान की है, लाहौर में सिक्योरिटी पहले बेहतर थी, अब उससे भी बेहतर है। कराची में कुछ इश्यूज थे वो उन्होंने ठीक कर लिए, एज यू नो रेंजर्स ने बड़ी मेहनत की है वहाँ टेररिज्म को खत्म करने की, इसलिए कराची इज अ सेफ सिटी नाउ, सो वी आर रेडी टू प्ले इन कराची।
साबिक स्पिनर इकबाल कासिम की नेशनल स्टेडियम से पुरानी यादें वाबस्ता हैं। इस मैदान में उन्होंने अपने करियर के कई यादगार मैचेस खेले हैं और वो भी किसी आम शायक की तरह PSL फाइनल का बेताबी से इंतजार कर रहे हैं।
मेरे लिए तो इससे बड़ी अच्छी कोई बात ही नहीं हो सकती कि मेरे शहर में और ऐसा ग्राउंड जहां मैं खुद खेलता रहा हूं और वहां पर अगर ये फाइनल हो जाए तो नथिंग लाइक इट। कराची में बड़े अरसे से लोग थर्स्टी हैं, लोग देखना चाहते हैं, इंटरनेशनल क्रिकेट को देखना चाहते हैं, तो ये अच्छा मजबूत पैगाम जाएगा, पॉजिटिव इम्पैक्ट होगा पाकिस्तान का एक इमेज बिल्डिंग में।
दूसरी जानिब बैन अलाकवामी शोहरत के हामिल सिक्योरिटी माहिर रैग डिकेसन फाइनल के लिए किए जाने वाले हिफाजती इंतजाम का अमली मुजाहरा इतवार के रोज देखने वाले हैं। उनकी रिपोर्ट की कितनी अहमियत होगी, ये सवाल मैंने सहाफी शाहिद हाशमी से किया।
पाकिस्तान क्रिकेट बोर्ड ने पाकिस्तान में इंटरनेशनल क्रिकेट की बहाली की तरफ बतदरीज कदम उठाए हैं। पहले लाहौर का सिक्योरिटी असेसमेंट प्रॉपर हुआ था, कुछ खिलाड़ी आए पाकिस्तान सुपर लीग के फाइनल पे 2017 में, उसके बाद फिर वर्ल्ड सीरीज के 3 T20 मैचेस हुए, फिर श्रीलंका का T20 एक मैच हुआ, तो लाहौर काफ़ी सिक्योर था और काबिल कबूल था उन बैन अलाकवामी खिलाड़ियों के लिए। और अब कराची में एक मुखलिसाना सी कोशिश कर रहा है पाकिस्तान क्रिकेट बोर्ड, स्टेडियम की तैयारी भी है, वो भी रेस अगेंस्ट टाइम है और साथ ही साथ ये सिक्योरिटी का असेसमेंट हो रहा है. रेक डिकसन यहाँ आए हैं, इंटरनेशनल एक्सपर्ट हैं क्रिकेट ऑस्ट्रेलिया, इंग्लैंड क्रिकेट बोर्ड, बहुत से क्रिकेट बोर्ड्स के लिए उन्होंने काम किया है. तो उनकी जो रिपोर्ट होगी कराची के बारे में वो यकीनन बहुत ज़्यादा वजन रखती होगी और खिलाड़ी फिर उसी सिक्योरिटी की रिपोर्ट के ऊपर कराची आने या ना आने का फैसला करेंगे. कराची इस लिहाज से भी बेहतर है कि ये जो ग्राउंड है वो एक सिक्योर जगह पर है और होटल से लेकर और ग्राउंड तक सिग्नल फ्री कॉरिडोर जोन है, यानी कहीं पे भी सिग्नल नहीं है, कहीं पे भी गाड़ियां रुकेंगी नहीं और टीमें तेजी से आएंगी होटल से ग्राउंड और ग्राउंड से होटल. तो इस लिहाज से कराची ज्यादा सिक्योर है.
पाकिस्तान सुपर लीग का जिक्र हो रहा है तो आज बात हो जाए लाहौर कलंदर की. जी हाँ, लाहौर कलंदर की टीम पाकिस्तान सुपर लीग में कई एतबार से दूसरी टीमों से अलग दिखाई देती है. ये वो फ्रेंचाइज है जो मुल्क में बासलाहियत खिलाड़ियों को तलाश करके उन्हें ऑस्ट्रेलिया मैचेस खेलने के लिए भेजती है. ये वो टीम है जो क्रिस गेल और ब्रेंडन मैकेलम जैसे बैट्समैनों को हासिल करती है, लेकिन उसके बावजूद इस टीम की बदकिस्मती के दोनों PSL में वो आखिरी नंबर पर आई. मैंने लाहौर कलंदर के सरबरा फवाद राणा से राबता किया और मेरा उनसे पहला सवाल था कि इतना सब कुछ करने के बाद भी दोनों मर्तबा नताइज मायूस कुन, इसकी बुनियादी वजह?
वफा भी हुस्नी करता तो आप क्या करते, तकलीफ बिट गई, एहसास रह गया. बिल्कुल मुझे इस बात की पता है कि हमने एफर्ट्स बहुत की, हमने बहुत कुछ किया इन दो सालों के अंदर, वो हमें रिजल्ट नहीं मिले. देखिए, इसकी बुनियादी वजह कोई वजह नहीं है. ये बड़ा शॉर्ट फॉर्मेट है, ये एक बहुत ही टाइट टूर्नामेंट है. हमें अब समझ आई है कि हमने उसके साथ क्या करना है. फ्रॉम द डे वन, फ्रॉम द फर्स्ट मैच, एक डिफरेंट लाहौर कलंदर को आप देखेंगे मैदान में.
फवाद राणा से मेरा अगला सवाल था कि टैलेंट को सामने लाने में आपने यकीनन बहुत काम किया है, लेकिन कितना जरूरी है कि ये टैलेंट जाया ना हो जाए, इसके लिए आप क्या कर रहे हैं?
ये वो बच्चे हैं जो कि फाइनल से पहले 6-8 हफ्ते पहले सड़कों पे खेल रहे थे, गलियों में खेल रहे थे, मोहल्लों में खेल रहे थे, वो आए एक ट्रांसपेरेंट हमारे सिलेक्शन प्रोसेस के अंदर, उन्होंने अपना लोहा मनवाया, फिर वो उनके मैचेस हुए, उस मैचेस को हमने ऑब्जर्व किया, उसके अंदर हमने मॉनिटरिंग की, फिर उसके अंदर जो बच्चे हमें समझ आई कि ये बच्चे जो हैं ये आगे जा सकते हैं, उनको हमने ऑस्ट्रेलिया भेजा. और ऑस्ट्रेलिया भेजने का मकसद क्या था, हमने वहाँ पे ये नहीं किया कि हमने उनको भेज के फारग हो गए, हमने उन बच्चों को ऑस्ट्रेलिया की बेस्ट क्लब के साथ एक्सपोजर दे के वहाँ पे उनका टैलेंट जब निखर के सामने आया, तो उन्होंने हमसे कहा कि जी ये चार बच्चे सलमान, रिशाद और बाकी जो 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 तीन है, रब्बानी है, जो हारिस है, तो ये इन लोगों को उन्होंने कहा कि हम इनको रिटेन करेंगे और उनको 3 महीने का कॉन्ट्रैक्ट दिया गया, 750 ऑस्ट्रेलियन डॉलर पर वीक उनको स्टाइपेंड मिला. तो अब जो बच्चा ऑस्ट्रेलिया के अंदर खेल के वो एक्सपोजर ले के वो वापस नहीं जाएगा, वो जाया नहीं हो सकता, क्योंकि उसको एक्सपोजर मिल गया है दुनिया के अंदर. अभी फ्रेंचाइज क्रिकेट की वजह से बहुत सी ऑप्शन ओपन हो गई हैं, बहुत से टूर्नामेंट शुरू हो गए हैं, तो जिसमें मुझे उम्मीद है कि इंशाल्लाह ताला ये बच्चे जो हैं ये आगे जाएंगे.
फवाद राणा से मेरा आखिरी सवाल था कि गुज़िश्ता दिनों शारजा में T10 लीग हुई तो PSL की टीमों ने इस पर तहफ़ुज़ात जाहिर किए थे, क्या इस तरह की लीग से PSL को वाकई कोई खतरा है?
इस ब्रांड का एक इमेज है PSL का, हम कस्टोडियन है 10 साल के लिए, ये बेसिकली PCB का ब्रांड है और मैं नहीं समझता कि PCB अपने ही ब्रांड को अंडरमाइन करेगा. तो मुझे कोई इतना बड़ा इसके खतरा नहीं है कि जी T10 जो है वो कोई बहुत बड़ा हमारे लिए कोई खतरा है. इसमें सिर्फ एक बात ये है कि हमारे जो एक्सपोजर्स हैं हमारे जो लड़कों का, वो जितना कम से कम हो इस तरह की लीग के अंदर, वो मैं समझता हूँ बेहतर है, क्योंकि हमारा ब्रांड जो है वो बड़ा बहुत खूबसूरती से पूरी दुनिया के अंदर मार्केट हो रहा है.
भारत ने U19 क्रिकेट वर्ल्ड कप जीत लिया. इस जीत पर सबसे ज्यादा खुश कोच राहुल द्रविड हैं, होना भी चाहिए. भारतीय क्रिकेट के इतने बड़े खिलाड़ी ने सीनियर टीम की कोचिंग लेने के बजाय नौजवान खिलाड़ियों को अपना वसी तजुर्बा मुंतकिल करने का फैसला किया और उनकी मेहनत रंग लाई है. दिल्ली से आदेश कुमार गुप्ता.
सबको मालूम है रिस्पॉन्सिबिलिटी कैसे लेना है, बहुत सारे एक्सपीरियंस प्लेयर्स हैं हमारे पास, उनको ज्यादा बोलने की जरूरत नहीं रहती, चाहे मैं कैप्टनसी कर रहा हूँ चाहे बैटिंग कर रहा हूँ, सबको अपना रोल मालूम रहता है.
ये लफ्ज हैं भारत की उस क्रिकेट टीम के कप्तान पृथ्वी शॉ के, जिस टीम ने अंडर 19 वर्ल्ड कप क्रिकेट टूर्नामेंट के खिताबी मुकाबले में ऑस्ट्रेलिया को 8 विकेट से मात दी। जीत के लिए 217 रनों के हदफ को भारत ने सलामी बल्लेबाज मनजोत कालरा के नाबाद 101 और विकेटकीपर बल्लेबाज हार्विक देसाई के नाबाद 47 रनों की मदद से 39वें ओवर में ही हासिल कर लिया। जैसे ही खिताबी जीत मिली, मनजोत कालरा के घर दिल्ली में ढोल बजने लगे और उनकी माँ और वालिद खुशी में डूब गए।
मुझे भरोसा था वो जीतेगा।
ऐसा ही करता रहेगा और भारत के लिए वो एक गर्व है, तो आगे आने वाले टाइम में वो एक बहुत अच्छा प्लेयर भारत के लिए सिद्ध होगा।
इस अंडर 19 क्रिकेट टीम के कोच भारत के साबिक कप्तान राहुल द्रविड़ हैं और उन्होंने इस टीम को चैंपियन बनाने के लिए उन खिलाड़ियों का सहारा लिया जो पहले भी अंडर 19 वर्ल्ड कप खेल चुके थे।
वर्ल्ड कप अंडर 19 छोड़ने के बाद की आपकी जो एक्सपीरियंसेस होती हैं वो भी शेयर करने के लिए एक मौका था कि जो लास्ट टाइम की जो अंडर 19 लड़के थे 5 एंड इट वाज आई थिंक वेरी गुड।
भारत की सीनियर टीम के कप्तान विराट कोहली भी साल 2008 में अपनी कप्तानी में भारत को अंडर 19 वर्ल्ड कप जीता चुके हैं और दूसरे कई खिलाड़ी भी जूनियर क्रिकेट के बाद रणजी ट्रॉफी, दिलीप ट्रॉफी और इंडिया ए के लिए खेलकर भारत की टीम में जगह बना लेते हैं। इस अंडर 19 टीम के खिलाड़ी तेज गेंदबाज कमलेश नागरकोटी 3 करोड़ से ज्यादा की रकम में कोलकाता नाइट राइडर्स से आईपीएल में जुड़ चुके हैं। क्रिकेट एक्सपर्ट प्रदीप मैगजीन राहुल द्रविड़ का टीम से जुड़ना बेहद अहम मानते हैं, लेकिन खिलाड़ियों को संभलने की हिदायत भी देते हैं।
द्रविड़ खुद ही एक ऐसे सुलझे हुए और रियलिस्टिक प्रैग्मेटिक पर्सनालिटी है, तो उनका असर टीम पे बिल्कुल बड़ा पॉजिटिव रहा होगा और ये हमको देखना पड़ेगा क्योंकि अंडर 19 लेवल पे कई लोग बड़े अच्छे रहे हैं लेकिन वो ग्रेजुएट नहीं कर पाए हैं सीनियर लेवल पे क्योंकि ग्लैमर के पिटफॉल्स बड़े होते हैं, डिसिप्लिन और कई चीजें ऐसी होती है जो आदमी फॉलो नहीं कर पाता क्योंकि उसको इतनी पब्लिसिटी और शोहरत मिलती है।
पूरे टूर्नामेंट में भारत एक मैच भी नहीं हारा। ग्रुप मैच में तो भारत ने ऑस्ट्रेलिया को 100 रन से हराया। हर मैच में तमाम दूसरी टीमों को ऑल आउट किया और चौथी मर्तबा चैंपियन बनकर आने वाले कल की भी गारंटी दे दी।
There it is. India lift the under 19 World Cup. New Zealand 2018. They've been outstanding and the future stars of Indian cricket have arrived in style.
और आखिर में एशियन स्पोर्ट्स बीट, लाहौर से सुल्तान महमूद।
इस्लामाबाद में डेविस कप टेनिस टूर्नामेंट के एशिया ग्रुप 1 के मैच में पाकिस्तान ने कोरिया को 4-0 से हराकर वर्ल्ड ग्रुप के क्वालिफाइंग मैच के लिए क्वालिफाई कर लिया। वर्ल्ड ग्रुप का क्वालिफाइंग मैच पाकिस्तान और उज्बेकिस्तान के दरमियान अप्रैल की 6 तारीख से इस्लामाबाद में खेला जाएगा। 23वीं विंटर ओलंपिक गेम्स आज से साउथ कोरिया के शहर प्योंगचांग में शुरू हो गई हैं। ऑर्गेनाइजर्स के मुताबिक गेम्स में 100 मुल्कों से 3,000 एथलीट हिस्सा ले रहे हैं। पाकिस्तान भी गेंद में शिरकत कर रहा है। नई दिल्ली में इंडियन ओपन बैडमिंटन चैंपियनशिप खत्म हो गई है। वर्ल्ड नंबर 8 चीन के शी यूकी ने ताइपी के चू तीन चीन को 2-0 से हराकर मेन सिंगल फाइनल और चैंपियनशिप टाइटल जीता। कोलालंपुर में इंडिया के शुभांकर शर्मा ने मलेशिया गोल्फ चैंपियनशिप जीत ली। उनका मजमूई स्कोर 10 अंडर पार 267 रहा।
इसी के साथ अब अब्दुलरशीद शकूर को इजाजत दीजिए।
खेल की खबरें हों या सियासत की, ताज़ा तरीन सूरत हाल जानने के लिए हमारी वेबसाइट मौजूद है जिसका पता है bbcurdu.com। सैरबीन यहाँ अख्तिताम को पहुँचा। आज प्रोग्राम के एडिटर थे सकलैन इमाम, प्रोड्यूसर सलीम काजी, लंदन में स्टूडियो मैनेजर थे एलिस्टर बीवर और इस्लामाबाद में इसरारुल हक। सैरबीन की टीम इजाज़त चाहती है, खुदा हाफिज़। आखिर में खबरों के खुलासे के साथ तहमीना कुरैशी।
अमरीकी मईशत के उतार चढ़ाव के बाद एशियाई ममालिक के बाजार हिस्स में शदीद मंदी का रुझान देखने में आ रहा है। मिस्र की फ़ौज ने मुल्क में दहशतगर्द तंजीमों के खिलाफ एक बड़ा ऑपरेशन शुरू करने का ऐलान किया है। अफगान सदर डॉक्टर अशरफ गनी ने ट्विटर पर पाकिस्तान के शहर इस्लामाबाद में जारी पख्तून कबाइल के एहतजाज को तारीखी करार देते हुए उसकी भरपूर हिमायत की है। अमरीकी सदर ने हकूमती अखराजात के बिल पर दस्तखत कर दिया है जिससे अमरीका में रवां साल का दूसरा हकूमती शटडाउन ख़त्म हो जाएगा। لیبیا کے شہر بنغازی میں جمعے کی نماز کے وقت ایک مسجد میں دھماکہ ہوا جس میں 3 افراد کے ہلاک ہونے کی اطلاعات ہیں۔ افغانستان میں امریکی افواج نے شمالی صوبے بدخشاں میں طالبان کے ٹریننگ کیمپس پر فضائی حملے کر رہی ہے۔ یہ بی بی سی اردو سروس ہے۔